وهو أصدق الصادقين وقوله الحق. بسم الله الرحمن الرحيم. أولئك على هدى من ربهم وأولئك هم المفلحون. صلوات بجي محمد وعلى آله. اگر آپ حضرات کو میں زحمت دوں کہ سامنے کی جگہ مکمل کر لیں، پھر بعد میں حضرات دیوار کے سہارے ڈھونڈ لیں گے انشاءاللہ. ایک اور صلوات مل جل کے بھیجیے محمد و آل محمد. میں نے آپ حضرات کے سامنے قرآن مجید کے سب سے طولانی سورہ سورہ ہم کے بعد جس کا نمبر ہے ترتیب قرآن میں، یعنی سورہ بقرہ کی ابتدائی آیات کے ایک فقرے کو اپنی گزارش کا موضوع قرار دیا ہے، جس میں خداوند عالم نے کچھ خاص لوگوں کی طرف اشارہ کر کے یہ اعلان کیا ہے کہ یہی وہ لوگ ہیں جو اپنے پروردگار کی جانب سے ہدایت کے راستے پر ہیں، ہدایت یافتہ ہیں، اور یہی وہ لوگ ہیں جو کامیاب ہونے والے ہیں، جو نجات پانے والے ہیں، جنہیں نجات ملنے والی ہے. قرآن کے اس اعلان کو سننے کے بعد ہر مومن، ہر صاحب ایمان، ہر مسلمان کے دل میں سوال پیدا ہوتا ہے، دماغ میں سوال پیدا ہوتا ہے کہ ہدایت یافتہ کون ہے، اور دل میں تمنا پیدا ہوتی ہے کہ ان نجات یافتہ اور ہدایت یافتہ افراد میں ہم بھی شامل ہو جائیں. قرآن خود اس کا جواب دیتا ہے کہ وہ کون لوگ ہیں. آغاز ہے سورہ بقرہ کا، جس میں ان صفات کو بیان کیا گیا ہے کہ جو صفات انسان اپنے اندر پیدا کر لے تو قرآن اسے ہدایت یافتہ ہونے کی سند بھی دیتا ہے اور نجات یافتہ ہونے کی سند بھی دیتا ہے. آغاز ہوتا ہے بسم اللہ الرحمن الرحیم، الف لام میم. میں اس سلسلے میں آپ کی خدمت میں علماء کے نظریات کے بعض حصوں کو پیش کروں گا، اور صرف یاد دلانے کے لیے، اس میں کوئی نئی بات نہیں ہے. الف لام میم یا اس جیسے، علیکم السلام، اس جیسے وہ کلمات اور حروف جنہیں حروف مقطعات کہا جاتا ہے، قرآن کے مختلف سوروں میں مختلف جگہوں پہ موجود ہیں، جن کا مفہوم و مطلب صرف وہ جانتا ہے کہ جس پر قرآن نازل ہوا، یا وہ جانتے ہیں کہ جنہوں نے اس گود میں پرورش پائی کہ جس پر قرآن نازل ہوا تھا، یعنی یا محمد یا آل محمد علیہ السلام. اس کی ذالک الکتاب لا ریب فیہ، اللہ کی یہ کتاب قرآن وہ کتاب ہے کہ جس کی سچائی میں کسی قسم کے کسی شک اور شبہ کی کوئی گنجائش نہیں ہے. ہدل للمتقین، یہ اللہ کی کتاب ہدایت ہے. کس کے لیے؟ ان لوگوں کے لیے جو متقی ہوں. متقی کون ہے؟ قرآن ان کی پانچ صفتیں بیان کرتا ہے. ہدل للمتقین، یہ قرآن ہدایت ہے ان لوگوں کے لیے جو متقی ہوں. الذین یؤمنون بالغیب، جن کی پہلی صفت یہ ہے کہ وہ غیب پر ایمان رکھتے ہیں. ویقیمون الصلاۃ، اور دوسری صفت یہ ہے کہ وہ نماز قائم کرتے ہیں. ومما رزقناہم ینفقون، اور تیسری صفت یہ ہے کہ ہم نے انہیں جو روزی دی ہے اس روزی میں سے اللہ کی راہ میں کچھ نہ کچھ خرچ کرتے ہیں. اس کے بعد متقین کی چوتھی صفت، جو قرآن سے ہدایت حاصل کرنے کی صلاحیت رکھتے ہیں، ان کی چوتھی صفت قرآن بیان کرتا ہے. والذین یؤمنون بما انزل الیک وما انزل من قبلک، وہ لوگ ہیں کہ اے پیغمبر، ہم نے آپ کے اوپر جو کچھ نازل کیا ہے اس سب پر ایمان رکھتے ہیں. یہ نہیں کہ کچھ مانے اور کچھ نہ مانے. اگر آپ پر کوئی آیت مدینے میں نازل ہوئی ہے تو اس پر بھی ایمان رکھیں گے، اور اگر کوئی آیت غدیر میں نازل ہوگی تو اس پر بھی ایمان رکھیں گے. والذین یؤمنون بما انزل الیک، ہم نے آپ پر جو کچھ نازل کیا ہے اس سب کو مانیں گے. یہ نہیں کہ میدان جنگ کے حکم کو مانیں اور صلح حدیبیہ کے مرحلے میں آ کے ماننے کے لیے تیار نہ ہوں. ہم نے آپ پر جو کچھ نازل کیا ہے وہ سب، اس سب پر وہ ایمان رکھتے ہیں. اور اے پیغمبر، صرف آپ ہی پر نازل ہونے والی باتوں پر ایمان نہیں رکھتے، بلکہ والذین یؤمنون بما انزل الیک وما انزل من قبلک، آپ سے پہلے ہم جو کچھ نازل کر چکے ہیں اس سب پر بھی وہ ایمان رکھتے ہیں. یہ چوتھی صفت ہے. اور اس کے بعد پانچویں صفت وبالآخرتی ہم یوقنون، اور پانچویں صفت یہ ہے کہ وہ آخرت کا یقین رکھتے ہیں. آخرت کے سلسلے میں ان کے دلوں میں کوئی، دماغوں میں کوئی شبہ نہیں ہوتا. یہ پانچ صفتیں قرآن بیان کرتا ہے. پہلی صفت غیب پر ایمان، دوسری صفت نمازوں کا قیام، تیسری صفت اللہ سے ملی ہوئی روزی میں سے کچھ نہ کچھ اس کی راہ میں خرچ کرنا، چوتھی صفت پیغمبر آخر اور ان سے پہلے آنے والے پیغمبروں پر نازل ہونے والی ہر بات پر ایمان رکھنا، اور پانچویں صفت آخرت کا یقین رکھنا. قرآن ان پانچ صفات کا تذکرہ کر کے آواز دیتا ہے، اولئک علی ھدی من ربہم، یہی وہ لوگ ہیں جو اپنے پروردگار کی طرف سے ہدایت کے راستے پر ہیں، اولئک ھم المفلحون، اور یہی وہ لوگ ہیں جو کامیاب ہونے والے ہیں. میں نے کل آپ کی خدمت میں تمہیدی طور پر جو گزارش شروع کی تھی، آج بھی اسی کے تسلسل کو باقی رکھتے ہوئے بقیہ باتیں عرض کرنا چاہتا ہوں. ان تفصیلات میں جانے سے پہلے کہ جو ہدایت اور نجات کی بنیادی شرطوں کے طور پر جنہیں اللہ نے قرآن کریم میں پیش کیا ہے، میں نے گزارش کی تھی آپ کی خدمت میں کہ پروردگار عالم نے انسان کو اپنی عبادت کے لیے بنایا اور کائنات کو انسان کے لیے بنایا، اور اس کائنات میں ہر وہ چیز جس کی ضرورت انسان کو تھی یا ہو سکتی تھی وہ انسان کے وجود سے پہلے اس کا انتظام کر دیا. انسانی ضرورتوں میں مادی زندگی کے ساتھ ساتھ اجتماعی زندگی، معاشرتی زندگی، ایک دوسرے کے ساتھ عائلی زندگی، اور روحانی زندگی، معنوی زندگی، دنیاوی زندگی، اخروی زندگی، زندگی کے جتنے شعبے ہیں، ان شعبوں کی جتنی ضرورتیں ہیں، ان ساری ضرورتوں کا انتظام اس کریم پروردگار نے ہمارے وجود سے پہلے ہمارے لیے کر دیا. انہی ضرورتوں میں ایک تھا منزل نجات تک پہنچانے کے لیے، راہ ہدایت پر چلانے کے لیے ان ضرورتوں کا انتظام، کہ جن کے بغیر نہ راہ ہدایت پر چلنا ممکن ہے اور نہ منزل نجات تک پہنچنا ممکن ہے. اس کے لیے پہلی ضرورت تھی راہ ہدایت کو پہچاننے کی صلاحیت دی جائے. اس صلاحیت کا نام عقل ہے، جس کے بارے میں کل میں نے آپ کی خدمت میں گزارش کی کہ آدمی اس وقت تک آدمی رہتا ہے جب تک کہ اس کی عقل اس کے خواہشات پر حکومت کرتی ہے، اور وقت تک جانور بن جاتا ہے، درندہ بن جاتا ہے، پتھر بن جاتا ہے، پتھروں سے بدتر بن جاتا ہے جب اس کی خواہشات اس کی عقل پر حکومت کرنے لگتی ہیں. ہدایت کی بنیادی شرطوں میں سے ایک شرط ہے عقل کا وجود. عقل سچائی کو پہچانواتی ہے، عقل راستے کو دکھلاتی ہے، عقل فکر کی صلاحیت دیتی ہے، اس لیے عقل ضروری ہے. لیکن صرف عقل کافی نہیں ہے، منزل نجات تک جانے کے لیے کچھ اور ضرورتیں ہیں. ایک ہے وہ راستہ جو منزل نجات تک لے جاتا ہے، جسے ہم دین کہہ سکتے ہیں، جسے ہم اللہ کی کتاب کہہ سکتے ہیں، جسے ہم مذہب کہہ سکتے ہیں، جسے ہم اسلام کے نام سے یاد کرتے ہیں. مگر منزل نجات کے لیے خالی راستہ بھی کافی نہیں ہے، راستے کا ہونا ضروری ہے. اگر کسی ٹھکانے پر آدمی کو پہنچنا ہے تو وہاں تک جانے کے لیے جو ضرورتیں ہیں، ہماری آپ کی منزل کیا ہے بحیثیت مومن؟ ہمارا آپ کا آخری نشانہ یہ ہے کہ ہم نجات حاصل کر سکیں، ہم اپنے آپ کو اس ٹھکانے تک پہنچا سکیں جہاں تک اللہ ہم کو لے جانا چاہتا ہے، جس کا نام منزل نجات ہے. اس منزل نجات تک جانے کے لیے ایک راستہ ہونا ضروری ہے. لیکن اگر کسی جگہ تک جانے کے لیے کوئی راستہ ہو تو صرف راستے کے ہونے سے کوئی آدمی منزل نجات تک نہیں پہنچ جاتا، بلکہ اس راستے کا پہچاننا ضروری ہوتا ہے. صرف راستہ نہیں پہنچاتا، راستے کا پہچاننا ضروری ہوتا ہے. مگر کیا، اگر میں اپنے گھر میں بیٹھ کے ٹورنٹو میں پہلی مرتبہ آیا ہوں، سارے میپس لے کے بیٹھ جاؤں، یہ روٹ 1 ہے، یہ روٹ 2 ہے، یہ روٹ 5 ہے، یہ یہاں ملتا ہے، ادھر داہنی طرف مڑنا ہے، ادھر بائیں طرف مڑنا ہے، میں مکمل طور پر رٹ لو کہ طاہر صاحب کے گھر سے اس مرکز تک آنے کے لیے پہلے مجھے اس رائے پہ جانا ہے, پھر یوں رائٹ لینا ہے, پھر یوں لیفٹ لینا ہے, تو کیا میں اس طرح راستے کو پہچان لوں کہ آپ سوتے سے جو اٹھا کے کہیں تو بتانا شروع کر دوں, یہ روٹ لیجیے گا, پھر یہ لیجیے گا, پھر یہ لیجیے گا, تو اس سے میں منزل نجات تک پہنچ جاؤں گا؟ نہیں, پہلی ضرورت ہے راستے کا ہونا, دوسری ضرورت ہے راستے کا پہچاننا, تیسری ضرورت ہے راستے پر چلنا. جب تک آدمی ہدایت کے راستے پر چلے گا نہیں, اس وقت تک بھی وہ منزل نجات تک پہنچ نہیں سکتا. لیکن اگر راستے بہت سے ہوں اور راستے میں جگہ جگہ راستے سے بہکانے والے ہوں, کنفیوژن پیدا کرنے والے ہوں, ملتے جلتے راستے ہوں, تو اب خالی راستے کا پہچاننا بھی کافی نہیں ہوتا, اب خالی راستے پر چلنا بھی کافی نہیں ہوتا, اب ایک ایسے گائیڈ اور رہبر کی ضرورت ہوتی ہے جو بہکنے پہ ٹوک دے. زیادہ منزل نجات تک جانے کے لیے تین چیزیں ضروری ہیں, ایک راستے پر ہونا, راستے کا ہونا, دوسرے راستے کا پہچاننا, تیسرے راستے پر چلنا. اور صرف چلنا نہیں بلکہ ایک ایسے راہبر کے پیچھے پیچھے راستے پر چلنا جو بیٹھ جائیں تو چلانے کی صلاحیت بھی رکھتا ہو, بہکنے لگے تو بچانے کی صلاحیت بھی رکھتا ہو. اس لیے کہ دو وجہیں ہو سکتی ہیں گمراہی کی, یا تو آدمی راستے پر چلے ہی نہیں بیٹھا ہے تو بھی منزل نجات تک نہیں پہنچے گا, یا چلے تو مگر راستے میں داہنے بائیں بہکنے لگے تب بھی چلتا رہے گا مگر منزل نجات تک نہیں پہنچے گا. لہذا ایک ایسے وجود کی ضرورت ہے جو بیٹھ جانے والوں کو چلانے کی صلاحیت بھی رکھتا ہو اور جو بہکنے والوں کو بچانے کی صلاحیت بھی رکھتا ہو. اسی وجود کا نام ہادی ہے, جو کبھی نبی بن کے آتا ہے, کبھی رسول بن کے آتا ہے, کبھی امام بن کے آتا ہے. میں بہت تیزی سے, جتنی تیزی سے سوئی کی گھڑی کی سوئیاں بڑھ رہی ہیں, اس سے زیادہ تیزی سے آگے بڑھنا چاہتا ہوں, لیکن بات کو مکمل کرنے کے لیے تھوڑا وقت لینا ضروری ہوتا ہے میرے عزیزوں. تو آج میں جو گزارش کرنا چاہتا ہوں, میری گزارش کا اصل موضوع یہ ہے کہ منزل نجات تک پہنچنے کے لیے ایک صحیح راہ کافی نہیں ہے, صحیح راہبر کا ہونا بھی ضروری ہے, جو راہبر ہمیں بچا بھی سکتا ہو, چلا بھی سکتا ہو, دونوں صلاحیتیں اس کی ہوں. راہ اور راہبر میں دو بنیادی فرق ہیں. ایک لفظ میں نے آپ کی خدمت میں عرض کیا راہ, اور ایک لفظ عرض کیا راہبر. راہ اور راہبر میں دو بنیادی فرق ہیں جو میں نے ابھی آپ کے سامنے رکھے بھی ہیں. راہ اور راہبر میں پہلا فرق یہ ہے کہ راہ خود منزل تک جاتی ہے مگر کسی کو لے نہیں جاتی. راہ خود منزل تک جا رہی ہے لیکن ایسا تو نہیں ہوتا کہ سڑک مجھے آواز دے کہ مولوی صفی حیدر چلو تمہارا ہاتھ پکڑ کے تمہیں پہنچا دے. راہ منزل تک جاتی ہے, کسی کو لے نہیں جاتی. راہبر خود منزل تک جاتا بھی ہے اور لے بھی جاتا. اور دوسرا فرق یہ ہے کہ اگر میں راستے پہ چلتے چلتے بہکنے لگوں, کسی سراہے پر چوراہے پر پہنچ کے میں بہکنے لگوں, جدھر جانا چاہیے اس کے بجائے دائیں طرف جانے لگوں یا بائیں طرف جانے لگوں. ہمارے آپ کی زندگی میں اکثر ایسا ہوتا ہے کہ ہم نے راستہ سمجھا, راستے پہ چلے, ایک چوراہے پہ پہنچے, اب اس کے بعد کنفیوز ہو گئے کہ سیدھے جانا ہے کہ دائیں مڑنا ہے کہ بائیں مڑنا ہے. جانا سیدھے تھا, کنفیوز ہو کے دائیں طرف مڑ گئے. تو کیا آج تک کسی کو تجربہ ہوا ہے کہ راستے سے آواز آئی ہو کہ بھائی صاحب آپ دائیں غلط مڑ رہے ہیں سیدھے چلیے؟ نہیں, ایسا نہیں ہوتا. یہی سے دوسرا فرق سامنے آتا ہے. راہ کی پہلی صفت یہ ہے کہ راستہ جاتا ہے, لے نہیں جاتا. راہبر کی صفت یہ ہے کہ راہبر جاتا بھی ہے, لے بھی جاتا ہے. دوسری صفت یہ ہے کہ راہ بہکنے والے کو ٹوکا نہیں کرتی ہے مگر راہبر بہکنے والے کو ٹوک دیا کرتا ہے. پیغمبر آخر ان دونوں ضرورتوں کو جانتے تھے, اسی لیے انہوں نے آواز دی انی تارکن فیکم الثقلین کتاب اللہ وعترتی اہل بیتی. میں تمہارے درمیان دو قیمتی چیزیں چھوڑ کے جا رہا ہوں, ایک میری کتاب, ایک میرے اہل بیت. یہ ہے راہ, یہ ہے راہبر. اب جو صراط مستقیم پہ چلنا چاہتے تھے انہوں نے کہا ہم قرآن کے دامن سے بھی پکڑے رہیں گے, دامن کے اہل بیت سے بھی وابستہ رہیں گے. جو یہ جانتے تھے کہ راہبر بہکیں گے تو ٹوکے گا, انہوں نے کہا ہمارے لیے کتاب خدا کافی ہے, ہمیں اہل بیت کی ضرورت باقی نہیں رہے. اس سے انہیں پتا تھا کہ توک دیں گے, یہ بہکنے پہ روک دیں گے. راہ اور راہبر کا وہ رشتہ ہے کہ انسان منزل نجات پر اس وقت تک نہیں پہنچ سکتا جب تک کہ صحیح راہبر کا انتخاب نہ کر لے. آج میں آپ کا تھوڑا وقت لینا چاہتا ہوں اسی موضوع کے سلسلے میں اپنے نوجوانوں کے لیے جنہوں نے یہی آنکھیں کھولی ہیں, جو یہی پل بڑھ رہے ہیں, جنہوں نے وہ ماحول نہیں دیکھا ہے, وہ کتابیں پڑھنے کو نہیں ملی ہیں جن میں ان سچائیوں کی طرف زیادہ اشارہ کیا جائے اور انٹرنیٹ ان کے ذہن
दिल को गुमराह करने की भरपूर कोशिश कर रहा है राम के लिए, बगैर किसी के खिलाफ तंज और तशनी के सच्चाई अर्ज करना चाहता हूं कि मंजिल नजात तक पहुंचने के लिए सही रास्ते के साथ सही राहबर का इंतखाब जरूरी है। वरना ऐसा हो सकता है कि सीधे और सही रास्ते पर चलने वाला सही राहबर के पीछे ना हो और हलाक और तबाह हो जाए। एक ही रास्ता होता है लेकिन उसी रास्ते पर चलने वाले कुछ वो जो सही राहबर के पीछे चलते हैं और कुछ वो जो गलत राहबर के पीछे चलते हैं, जो सही राहबर के पीछे चलते हैं वो नजात पा जाते हैं, जो गलत राहबर के पीछे चलते हैं उसी रास्ते पे चल के तबाह और हलाक हो जाते हैं। मैं सबूत कुरान मजीद से पेश करूं आपके जहनों को थकाने से पहले अपनी बात को मुकम्मल कर लूं। कुरान मजीद में, कुरान करीम में बनी इसराइल का तस्करा है जो नाम है मूसा की कौम। जनाब मूसा की कौम पर फिरौन ये जुल्म कर रहा है कि उस कौम में बच्चे पैदा होने से पहले कत्ल कर दिए जाते हैं या पैदा होते हैं तो कत्ल कर दिए जाते हैं। 70,000 बच्चों के कत्ल के बाद मूसा पैदा हुए और अल्लाह ने इंतजाम किया कि फिरौन के कसब में ही उनकी परवरिश का इंतजाम कर दिया। जनाब मूसा की पूरी तारीख आपकी निगाहों के सामने है, यहां तक के फिरौन ने पहचान लिया कि मूसा है और हमारी तबाही इन्हीं के हाथों है और हुक्म हुआ अल्लाह से की तरफ से कि तुम मूसा अपनी उम्मत को लेके फिरौन के दायरे इख्तियार से बाहर चले जाओ। जनाब मूसा, मेरी गुजारिश का मौजू क्या है, मैं ये तारीख से कुरानी क्यों पेश कर रहा हूं कि रास्ता एक होता है लेकिन राहबर के बदलने से कोई नजात पा जाता है, कोई हलाक हो जाता है। जनाब मूसा अपनी कौम को लेकर निकले, और जरा से पास जुजियात है जो भी आपकी खिदमत में करना चाहता हूं। कौम को लेकर निकले यहां तक के दरियाए नील के सामने पहुंच गए। मशहूर रिवायत के मुताबिक या दरियाए नील है या कोई और दरिया है, उस बहस में जाने की जरूरत नहीं है। मशहूर रिवायत के जो आम तौर पर मशहूर है बात के दरियाए नील के किनारे पहुंच गए, सामने बहता हुआ दरिया है, खाते मारता हुआ पानी है, अब आगे ना कोई पुल है ना कश्ती, और मूसा पूरी कौम को साथ लेके दरिया के किनारे खड़े हैं। और सूरत हाल क्या है कि पीछे पीछे फिरौन अपने पूरे ताकतवर लश्कर के साथ आ रहा है कि मूसा को मैं उनकी कौम के खत्म कर देना है। उसने ऐलान करा दिया है पूरे मुल्क में कि थोड़े से लोग हैं और ये निकल के जा रहे हैं, जाने ना पाए। अब फिरौन अपने पूरे लश्कर के साथ पीछे पीछे आ रहा है और आगे दरिया बह रहा है, मूसा अपनी उम्मत के साथ दरिया के किनारे खड़े हैं। इस मंजर को, इस सूरत हाल को जब कौम मूसा ने देखा तो कुरान मजीद ने उनकी गुफ्तगू को नकल किया। आगे दरिया बह रहा, पीछे फिरौन लश्कर लेके आ रहा। इस सूरत हाल को देख के उम्मत मूसा के लोगों ने आवाज दी, इन्ना लमुद्रकून। बड़ा जोर है इस लहजे में जो अरबी से वाकिफ है या मिजाज कुरानी जबान कुरानी से वाकिफ हो गए हैं। हम पकड़े गए कहने के लिए कुरान ये सिर्फ कहना था, काफी था कि नहनो मुद्रकून, लेकिन ये उसमें इन्ना का जोर लगाया गया, इसमें ये ला लगा, ये सारा जोर पैदा करने के लिए कि आज तो हम बिल्कुल पकड़े गए। पूरी उम्मत क्या कह रहे, इन्ना ला मुद्रकून, हम आज पकड़े गए। क्यों पकड़े गए? आगे दरिया बह रहा, पीछे फिरौन आ रहा, बचने का कोई रास्ता बाकी नहीं। पूरी उम्मत मूसा क्या कह रही, इन्ना लमुद्रकून, हम पकड़े गए, हम पकड़े गए, हम पकड़े गए। कुरान बयान मूसा बयान कर, जबान मूसा से बयान नष्ट करता है। जब उम्मत ने कहा इन्ना लमुद्रकून तो पैगंबर ने फरमाया, जनाब मूसा ने फरमाया, इन्ना माया रब्बी सयादीन, हम पकड़े नहीं जाएंगे, मेरे साथ, ये नहीं कहा हम सबके साथ। इसलिए अगर कहते हमारे साथ तो इन उम्मतियों के साथ भी करार पता, कहा मेरे साथ, मेरा रब है, इंशाअल्लाह बहुत जल्द मेरे लिए रास्ता बनाएगा, मुझे रास्ता दिखाएगा। यहां पर आपने दो मिजाज देखे, एक मिजाज उम्मत है, एक मिजाज नबूवत है। आप हमेशा साहिब पहल मजलिसें सुनते रहते हैं, मैं आपसे एक सवाल करना चाहता हूं, फौरन महसूस करने में क्या गुजारिश करना चाहता हूं, ये मूसा के साथ जो पूरी उम्मत है ये क्या कहलाएंगे जनाब मूसा के? सिर्फ उम्मती है ये जनाब मूसा के साथी भी है, सहाबी भी है, मगर अस्हाब मूसा क्या कह रहे हैं? नबी साथ है, इसके बावजूद क्या कह रहे हैं कि हम पकड़े गए? इसका मतलब ये पूरे अस्हाब का गरो इस बात को जानता है कि सहाबियत उनके लिए जरिए नजात नहीं बन सकती। अगर सहाबियत जरिए नजात होती तो हरगिज़ ना कहते कि हम पकड़े गए, सहाबी आप कहां भी, आपको कोई क्या बिगाड़ सकता, लेकिन नहीं, हम पकड़े गए। इसका मतलब यह है कि सहाबियत को जरिए नजात नहीं समझते। और यही से उम्मत और रिसालत का फर्क सामने आता है। उम्मत वाले अल्लाह को भूल के परेशानी में मुबतला हो जाते हैं, रोने पीटने लगते हैं, और इमाम और रिसालत वाले वो होते हैं जो आवाज देते हैं अल्लाह मेरे साथ है और मेरे लिए रास्ता बनाएगा। अब सूरत हाल ये है, आगे आगे जनाब मूसा अपनी कौम के साथ, पीछे पीछे फरान, जनाब मूसा रुके हुए हैं, रास्ता नहीं है। एक मरतबा उधर से होकर परवरदिगार आया, अच्छा ऐसा है कि तुम इनके लिए रास्ता बनाओ, कैसे का तुम अपना आशा इस बहते हुए दरिया पर रख दो। जनाब मूसा ने बहते हुए दरिया पे अपना आशा रखा, आशा रखते ही दरिया का बहाव रुका, पानी ठहरा, ठहरा ही नहीं पीछे हटा, अपने मिजाज को बदला, इधर का पानी इधर खिसका, उधर का पानी उधर खिसका, रास्ता बन गया। मुझे यहां पे चित्रा फिर कहने दीजिए आप, ये मूसा है, ये मूसा है कि जमीन पे खड़े होके अगर बहते हुए दरिया पे आशा रखे तो दरिया दो टुकड़ों में तकसीम हो जाए, और वो हमारा पैगंबर है कि जमीन पे खड़े होके उंगली का इशारा कर दे तो आसमानों पे चांद दो टुकड़े हो जाए। और यहीं पे मुझे एक और फिक्रा कहने दीजिए, ये बताइए पानी का मिजाज क्या है? पानी का मिजाज है बहना, पानी का मिजाज है बहना। ये बहता हुआ पानी कैसे रुका? का कुदरत परवरदिगार से। तो मेरे अजीजों, अगर पानी का मिजाज बहना है और अल्लाह जब चाहे तो अपने किसी पैगंबर के लिए इस बहते हुए पानी में ठहराव पैदा कर दे, तो वही कादिर खुदा क्या ये नहीं कर सकता कि अपने किसी भेजे हुए वली और हाजी के लिए जमी हुई दीवार में हरकत पैदा कर दे? जो बहते हुए पानी को रोक सकता है वो काबे की जमी हुई दीवार के भी दो टुकड़े कर दो, उसमें भी रास्ता बना सकता है, वो भी कुदरत खुदा का एक नमूना है, ये भी कुदरत खुदा का एक नमूना। रास्ता बना, एक रास्ता बना, मूसा ने कहा चलो रास्ता बन गया, अब तो आगे बढ़ो। मगर उम्मत मूसा, पता नहीं आपको तो तजुर्बे नहीं होंगे, ये जो टांगे चलते हैं घोड़े पे तो खैर में कभी बैठा नहीं, हिम्मत ही नहीं है, लेकिन टांगों में बैठा हूं, बाज बाज में बड़े अड़ियल किस्म के घोड़े होते हैं, जितना वो लगाम खींच रहा, जितने मार रहा उतना ही वह आगे बढ़ने तैयार नहीं। मूसा की कौम भी बड़ी अड़ियल कौम थी, रास्ता बन गया तो कहने लगे कि हम तो 12 कबीले हैं, हमें 12 रास्ते थे। पूरी तारीख आपके सामने, मैं आपके जहनों को सिर्फ उस मरहले तक लाना चाहता हूं, और वो भी तेजी के साथ, जो मैंने जिसके लिए मैंने इस वाक्य को आपके सामने छेड़ा है। हम तो 12 रास्ते, हमारे 12 रास्ते, 12 कबीले हमारे 12 रास्ते होना चाहिए। जनाब मूसा ने कहा ठीक है, फिर हुक्म खुदा हुआ, फिर दरिया का ऐसा रखो, 12 रास्ते बन गए। एक बात ये बताइए कि ये उम्मत की बेजा बात थी या बजा बात थी? बेजा थी। इस बेजा बात को किसने पूरा किया? मूसा ने, मगर क्या अपनी ताकत से? अगर मर्जी खुदा ना होती तो ये बेजा बात उम्मत की पूरी हो सकती थी? नहीं। मैं ये बात क्यों अर्ज कर रहा हूं, सिफीन में जब कुरान नैजों पे बुलंद किया गया तो एक तरफ से आवाज उठी कि अब हम अली को नहीं मानेंगे, इसलिए कि उन्होंने उम्मत के बेजा मुतालबे को मान के सुलो कर ली अमीर शाम से। तो मेरे अजीजों, अगर बंदों की बेजा बात मान के खुदा की खुदाई बाकी रहती है, अगर उम्मत की बेजा मुतालबे को मान के नबी की नबूवत बाकी रहती है, तो उम्मत की बेजा बात को मान के इमामत की इमाम की इमामत क्यों बाकी न रहेगी? उस बेजा मुतालबे को पूरा किया, रास्ता बनाया, 12 रास्ते बने, कहा आगे बढ़ो। जनाब हारून से कहा तुम आगे आगे चलो, हारून आगे आगे, पीछे पीछे पूरी कौम है मूसा, आखिर में जनाब मूसा। अब सूरत हाल ये है, मैंने आपका इतना वक्त लिया इसी मरहले के लिए, अब सूरत हाल ये है कि मूसा की उम्मत का आखिरी आदमी दरिया में दाखिल हो चुका और फिरौन दरिया के किनारे पहुंच चुका। अब सामने दरिया में रास्ते बने हुए हैं, मुत की खुदाई साबित करने का बेहतरीन मौका आ गया। पलटा और कहा देखा मैंने तुम्हारे लिए अपनी, फिरौन ने पलट के अपनी फौज से कहा देखा मैंने तुम्हारे लिए दरिया में रास्ते बना दिए। परवरदिगार ने कहा तो सही, तेरी खुदाई को अभी यहीं पे मिटाना दिया जाए। अब वो शुरू हो गया जो लखनऊ के मशहूर है, जिसके लिए फिरौन इधर हामान पहलों में रास्ता बना हुआ। हामान ने कहा चलिए आगे बढ़िए, कहने पहले आप। अब हामान और फिरौन में ये पहले आप शुरू हो गया। आखिरकार जब उसने देखा कि हमारी खुदाई खतरे में पड़ रही है तो उसने अपने घोड़े को एड़ लगाई कि आगे बढ़े, मगर घोड़ा आगे बढ़ने पर तैयार नहीं। कुदरत मुस्कुरा रही थी, खुदाई की दावेदारी करता है और एक घोड़े पे भी अख्तियार नहीं रखता। अगर उम्मत होश वाली होती तो यही महसूस कर लेती कि वो कैसे खुदा हो सकता है जो एक घोड़े पे भी अख्तियार न रखता हो, एक घोड़े पे भी इख्तदार न रखता हो। रिवायात के मुताबिक چونکہ منصوبہ الہی ہے, لہذا روایات کے مطابق جبریل اس گھوڑے کے سامنے ایک اور جانور پہ سوار ہو کے, اور اس مزاج ہوتا ہے گھوڑے کا کہ دوسرے کو دیکھ کے آگے بڑھتا ہے, جب وہ آگے آگے چلے تو فرعون پیچھے پیچھے چلا. اب فرعون آگے آگے اور اس کی امت اس کے پیچھے پیچھے. میں نے آپ کا اتنا وقت اسی لیے لیا تھا, ادھر قوم موسیٰ کا آخری آدمی نکل رہا ہے تیل سے, اور ادھر قوم فرعون کا لشکر فرعون کا آخری انسان داخل ہو رہا ہے دریائے نیل میں. اور بس یہ وہ مرحلہ آیا کہ ایک مرتبہ حکم خدا ہوا اور ادھر کا پانی ادھر اور ادھر کا پانی ادھر, زمین کے اندر دھسا فرعون, جبریل سامنے آئے, فرعون نے آواز دی میں موسیٰ اور ہارون کے رب پر ایمان لایا, جبریل نے جواب دیا الان وقت حسس الحق, اب ایمان لانے کا وقت نہیں باقی رہ گیا, اب تو حق کھل کے سامنے آ گیا ہے, ایمان لانا ہوتا تو پہلے لایا ہوتا. تو میرے عزیزو یہ بتاؤ راستے دو تھے یا راستہ وہی تھا؟ راستہ وہی تھا جس میں امت موسیٰ گئی تھی, راستہ وہی ہے جس میں فرعون اپنی قوم کو لے کے چلا, مگر ایک طرف راہبر ہارون اور موسیٰ تھے, ایک طرف راہبر فرعون تھا. راستہ ایک ہوتا ہے, راہبر بدل جاتے ہیں تو صحیح راہبر کے پیچھے چلنے والے نجات پا جاتے ہیں, غلط راہبر کے پیچھے چلنے والے تباہ ہو جاتے. سلوات بھیجے مل جل کے محمد اور آل پہلی شرط ہے راستے کا ہونا اور راستے کا پہچاننا, دوسری شرط ہے صحیح راہبر کا انتخاب کرنا, اور اس کے بعد تیسری شرط ہے اس راہبر کے پیچھے چلنا. صرف راہبر کو پہچان لینا بھی کافی نہیں میرے عزیزوں, میں اگر اپنے گھر میں بیٹھ کے خوب راستے کو پہچان لو, رٹ لو راستوں کو, اور اس کے بعد خوب راہبر کو پہچان لو, میرا راہبر عالم ہے, میرا راہبر شجاع ہے, میرا راہبر معصوم ہے, میرا راہبر سخی ہوتا ہے, ساری صفتیں پہچان کے اس کے خوب صفات اور کمالات کو بیان کرو, مگر اپنے گھر میں بیٹھ کے. ایک لفظ آپ کی خدمت میں کروں, اور آپ اس لفظ سے اچھی طرح واقف ہیں, راہبروں کی دو قسمیں, ایک راہبر کہلاتا ہے نبی اور رسول, اور ایک راہبر کہلاتا ہے امام. ہم آپ نبی اور رسول کے دور میں ہیں یا امام کے دور میں؟ امام کے دور میں. نبی کسے کہتے ہیں, رسول کسے کہتے ہیں؟ دیکھیے میرا تعلق مدرسے سے ہے, میری مجھ سے آپ خطابت کی امید نہ لگائیں, ایک طرح کا کلاس ہے بس. نبی کسے کہتے ہیں؟ نبی کی اصل نبوہ, جس کے معنی ہوتے ہیں خبر. ہمارے ملکوں میں کچھ اخبارات نکلتے ہیں اور کچھ ہم کہتے ہیں, ایک طرف کہتے ہیں اخبار اور ایک طرف کہتے ہیں رسالہ. اخبار اور رسالے میں فرق کیا ہوتا ہے؟ اخبار کا کام ہوتا ہے جو ہوا ہے اس کو منوان سچائی کو پہنچا دینا, اگر تو یہی کام نہیں کرتا اخبار, اور سب کرتا ہے اس کے علاوہ, لیکن اصل کام یہی ہے. تو نبا اصل میں خبر کو کہتے ہیں, اخبار کا کام ہے جو ہوا ہے اسے پہنچا دینا, اس کے ساتھ کوئی میسج دینا کام نہیں ہوتا اخبار کا. اور رسالہ کیا کرتا ہے؟ رسالہ صرف خبر نہیں پہنچاتا, رسالہ پیغام پہنچاتا ہے, رسالہ میسج پہنچاتا. نبی اور رسول میں یہی فرق ہے, نبی وہ ہوتا ہے جو اللہ کی طرف سے آئی ہوئی خبر کو پہنچاتا ہے, اور رسالت رسول کا کام صرف خبر الہی پہنچانا نہیں ہوتی بلکہ پیغام الہی پہنچانا ہوتا, میسج پہنچانا ہوتا ہے. تو نبوت اور رسالت کا فرق آپ نے محسوس کر لیا. ایک تیرا تیسرا عہدہ, یہ جو ہدایت ہے, ہادی اور راہبر ہے, تینی قسمیں تو ہے, یا نبی یا رسول یا امام. نبی کا کام کیا ہے؟ ادھر سے خبر لانا. رسول کا کام کیا ہے؟ ادھر سے میسج اور پیغام لانا. اور امام کا کام کیا ہے؟ امام ادھر سے ہمارے پاس کچھ لے کے نہیں آیا ہے, وہ خود سب لے کے آیا, مگر امام یہ نہیں کرتا کہ ادھر کی کوئی خبر ہمیں لا کے دے, ادھر کا کوئی پیغام ہمیں لا کے دے. خبر آ چکی, پیغام آ چکا, اب امام کا کام ہے کہ اس امت کو ادھر سے لے کے ادھر پہنچائے. تو نبی اور رسول اور امام میں فرق یہ ہوتا ہے کہ نبی اور رسول ادھر والے کو ادھر لے کے آتے ہیں, اور امام ادھر والوں کو لے کے ادھر پہنچایا کرتا ہے. امامت کا کام ہوتا ہے امت کو خدا تک پہنچا دینا, امت کو منزل نجات تک پہنچا دینا. اور اسی ایک لفظ سے محسوس کی جا سکتی امامت کی ذمہ داری. امامت کا کام ہے ادھر والے کو ادھر کی طرف لے جانا اور پہنچا دینا, اس لیے کہ پیغام آ چکا ہے, ادھر سے جو کچھ آنا تھا वो मुकम्मल आ चुका है, अल्यौम अकमलतु लकुम दीनकुम की सनद मिल चुकी है, अब इमामत का काम है इधर से उधर ले जाना। मेरे अजीजों, मेरे भाइयों, इस लफ्ज इमाम के पैगाम को आप समझना चाहते और आप समझते हैं, मैं तो सिर्फ याद दिलाना चाहता हूँ। अभी अजान होगी, अजान में मौलाए कायनात हजरत अली इब्न अबी तालिब अलैहिस्सलाम की विलायत का ऐलान किया जाएगा। इस विलायत के ऐलान में आप मौला अली की के तस्करे से पहले उनके दो अल्फाज हैं जो जबान से दोहराते हैं। क्या कहते हैं? अशहदु अन्ना अमीर अल मोमिन व इमाम अल मुत्तकीन अली वलीउल्लाह, मैं गवाही देता हूं कि मोमिनीन के अमीर अली अमीर भी है, अली इमाम भी है, मगर अमीर किसके हैं और इमाम किसके हैं? मोमिनीन के अमीर, मुत्तकीन के इमाम अली इब्न अबी तालिब अल्लाह के वली है। अली को अमीर भी कह सकते हैं कहने वाले, अली को इमाम भी कह सकते हैं, लेकिन अमीर कहने के लिए खाली मोमिन होना काफी है, मगर अगर ईमान कहना है तो खाली ईमान काफी नहीं है। इस ईमान पर अमल करके तकवा अपने अंदर पैदा करो, जब तक मानते रहोगे मोमिन कहलाओगे, जब अमल करना शुरू कर दोगे मुत्तकी कहलाओगे। अली साहबान ईमान के अमीर है, अली साहबान तकवा के इमाम है, उन्हें इमाम कहते हो तो खाली रास्ते का पहचानना काफी नहीं, उस रास्ते पर चल के दिखाना भी जरूरी है ताकि साबित कर सको कि अली हमारा इमाम। मैंने सोचना शुरू किया वो आलिम भी, इमाम कौन होता अपने जमाने में सबसे ज्यादा आलिम, इमाम कौन होता अपने जमाने में सबसे ज्यादा बहादुर, इमाम कौन होता अपने जमाने में सबसे ज्यादा सखी, इमाम कौन होता है अपने जमाने में सबसे ज्यादा जाहिद, इमाम कौन होता अपने जमाने में सबसे ज्यादा मुत्तकी। मैंने इन सिफतों को सोचना शुरू किया और पहचानना शुरू किया, मगर जब मैंने कहा कि इमाम आलिम होता है तो इस इल्म ने ये तो बताया कि उनमें इल्म पाया जाता है, लेकिन उसने ये नहीं बताया कि इल्म दूसरों तक भी पहुंचता है। हमने कहा अपने जमाने में सबसे ज्यादा शजा होता है, तो इस तस्करे ने हमें ये तो बताया कि शजात पाई जाती है, मगर ये नहीं बताया कि इस शजात दूसरों तक भी पहुंचा सकता है। जब हमने कहा अपने जमाने में सबसे सखी होता है तो उनमें सखावत पाई जाती है, मगर इससे नहीं पता चला कि सखावत दूसरों तक भी पहुंच सकती है। मगर जब मैंने सोचा कि इन सारे कमालात को जमा करके अगर मैं एक लफ्ज में समेट के कहना चाहूं, वो आलिम भी है, वो सजा भी है, वो सखी भी है, वो जाहिर भी है, वो आलिम भी है, अगर मैं सबको समेट के कहना चाहूं तो कैसे कहूं? तो मजहब ने मेरी मदद की, कहा अगर तुम इन सारे कमालात को समेट के कहना चाहते हो तो कह दो वो इमाम है। जब तुमने इमाम कहा तो इसका मतलब वो आलिम भी है और इल्म फैलाते भी है। जब तुमने इमाम कहा तो इसका मतलब वो सजा भी है और सजात का पैगाम भी देते हैं। जब तुमने इमाम कहा तो इसका मतलब वो सखी भी है और सखावत का मैसेज भी देते हैं। तो इमाम का लफ्ज ये कहता है कि खुद भी बाकमाल है और अपने पीछे चलने वालों को कमाल के रास्ते पर लेके मंजिले नजात तक पहुंचा देता है। मेरे अजीजों, मंजिले नजात तक पहुंचने के लिए रास्ते का पहचानना भी जरूरी है, राहबर का पहचानना भी जरूरी है, और राहबर के नक्शे कदम पर चलते रहना भी जरूरी है। पहचानने का नाम ईमान है और उसके नक्शे कदम पर चलने का नाम तकवा है। और अली मोमिनीन के इमाम है और मुत्तकीन के, मोमिनीन के अमीर हैं और मुत्तकीन के इमाम है। बस अब ज्यादा वक्त मेरे पास नहीं है, आखिरी गुजारिश और आज की आपकी ज़हमत तमाम, और इंशाल्लाह कल से उन सिफात के बारे में गुफ्तगू शुरू करूंगा कि जिनको जिनको अल्लाह ने हिदायत याफ्ता और नजात याफ्ता होने की बुनियादी शर्त करार दिया है। मेरे अजीजों, बड़ी नाजुक बात है जो आपकी खिदमत में कहना चाहता हूं। हमने कभी ये सोचा कि आखिर हम जिस इमाम के मानने वाले हैं उस इमाम की अच्छी तरह मारिफत रखने के बावजूद हमारे कदम इमाम के नक्श कदम पर क्यों नहीं, उनके पीछे पीछे हम क्यों नहीं चल पाते हैं? कहीं चल पड़ते हैं, कहीं बैठ जाते हैं, कहीं आहिस्ता चलते हैं, कहीं तेज चलते हैं। आखिर वो कौन सी वजह है कि जिस काम से इमाम खुश होते हैं वो भी करते हैं, और कभी वो काम जिससे इमाम नाराज हो सकते हैं वो भी हमसे सरजद हो जाते हैं, आखिर उसकी वजह क्या है? तो मेरे अजीजों, मैं सारी बातें तो नहीं, सिर्फ एक बात अर्ज करना चाहता हूँ, हम सब के दिलों में अपने इमाम की, अइम्मा की बे इंतहा मोहब्बत है। मगर मोहब्बत करने वाले दो तरह के होते हैं। एक मोहब्बत करने वाला होता है अपनी पसंद से मोहब्बत करने वाला, और एक मोहब्बत करने वाला होता है जिससे मोहब्बत करता है उसकी पसंद से मोहब्बत करने वाला। एक होता है अपनी पसंद से मोहब्बत करना, एक होता है मिजाज महबूब को का पता चला के उसकी मर्जी के मुताबिक मोहब्बत करना। मैं आपकी खिदमत में मजलिस पढ़ने के लिए आया, मजलिस पढ़ के उतरा, एक जवान आगे आया का मौलाना मैं आपकी खिदमत आपको एक छोटा सा हदिया देना चाहता हूँ। मैंने कहा कि आपकी मोहब्बत और दुआएं काफी हैं लेकिन हदिये से इनकार नहीं, बताइए। का ये मेरी पास मेरे बेहतरीन दुआ कुमैल का कैसेट, बेहतरीन आवाज में खुलूस के साथ दुआ कुमैल पढ़ी गई है, ये आपकी खिदमत पेश है। मैंने शुक्रिया अदा किया, लेकर रख लिया। अगले दिन मैं सिर्फ मिसाल की बात अर्ज करना, वरना हमारी कौम ऐसी बेशऊर नहीं है। अगले दिन मैं मेंबर से फिर उतरा, एक और जवान आगे बढ़े, शर्माए हुए, मौलाना एक छोटा सा हदिया देना चाहते हैं। हमने कहा क्या है, वो भी हाथ में कैसेट लिए खड़े थे सीडी। हमने कहा लाइए, शुक्रिया आपका। मैं समझा कि कल उन्होंने दुआ कुमैल दी, आज इन्होंने दुआ नुतबा दी होगी, तिलावत कुरान होगा, नहों का कैसेट होगा। मगर अब जो मैंने देखा तो लिखा हुआ है कि ईयर 2000 के मुंतखब शानदार गाने। अब वो हाथ में लिए खड़े हैं, मेरा हाथ जो बढ़ा था वो रुक गया, ठहर गया। मेरे चेहरे पर एक रंग आता एक रंग जाता है। मेरे अजीजों ये बताइए, इन दोनों की मोहब्बत में कोई फर्क है? इन दोनों की मोहब्बत में कोई फर्क नहीं है। फिर क्या हुआ है कि एक से तोहफा मिला तो मैं खुश भी हुआ, उसे गले भी लगाया, दूसरा तोहफा देने के लिए हाथ बढ़ा रहा है और मेरे चेहरे पे एक रंग आ रहा है और एक रंग जा रहा है। फिर सिर्फ यही है कि कल जिसने मोहब्बत की उसने मेरी पसंद का ख्याल रख के इजहार मोहब्बत किया है, आज वाला अपनी पसंद के ख्याल का ख्याल रख रहा है, मेरी पसंद का ख्याल नहीं रख रहा। हमें इस बात का ख्याल रखना चाहिए कि हम जिनसे मोहब्बत करते हैं उन अइम्मे ताहरीन को क्या पसंद था और क्या नापसंद था। अजीजों, उन्हें क्या पसंद था और क्या नापसंद था बिल्कुल सामने की बात है। उन्हें ये पसंद था कि अल्लाह के हुक्म की इताअत की जाए, उन्हें ये नापसंद था कि हुक्म खुदा की नाफरमानी की जाए, उन्हें ये पसंद था कि इबादत इलाही की जाए, उन्हें ये नापसंद था कि अल्लाह की इबादत छोड़ी जाए, उन्हें यह पसंद था कि इंसान वाजिबात मुस्तहबात पे अमल करे, उन्हें यह नापसंद था कि अपने फराइज को छोड़ दे, उन्हें यह पसंद था कि इंसान अपने आप को हराम से बचाए, उन्हें यह नापसंद था कि इंसान हराम कामों के लिए आगे बढ़े, उन्हें यह पसंद था कि खिदमत खल्क अंजाम दी जाए, उन्हें यह नापसंद था कि इंसानों को अजियत पहुंचाई जाए, उन्हें यह पसंद था कि इंसान सच बोले, उन्हें यह नापसंद था कि इंसान झूठ बोले, उन्हें यह पसंद था कि इंसान गीबत से बचे, उन्हें यह नापसंद था कि जबान चला के दूसरे मोमिन की तौहीन की जाए। दो तरह के कामों की फेहरिस्त तैयार की जा सकती है, एक है उनकी पसंद और एक है हमारी पसंद। हमें उनकी पसंद के मुताबिक जिंदगी बसर करना है, अपनी पसंद के मुताबिक नहीं। और उन्होंने जो अंदाज हयात दिया है उसको मुलाहजा फरमाइए, उन्होंने उनकी पसंद क्या थी? उनकी पसंद भी अपनी पसंद नहीं थी, उनकी पसंद खुदा की पसंद थी। हमारे पांचवें इमाम हजरत मोहम्मद बाकिर अलैहिस्सलाम के दौर में हमारे पांचवें इमाम वो हैं जिनको आखिरी पैगंबर ने अपने मोतबर सहाबी जनाब जाबिर इब्ने अब्दुल्लाह अंसारी के हाथों सलाम कहलाया था। जनाब जाबिर से खिताब करके पैगंबर ने कहा था, जाबिर तुम जिंदा रहोगे और मेरे नस्ल में मेरे बेटे मोहम्मद इब्ने अली इब्ने हुसैन इब्ने अभी अली इब्ने अभी तालिब से मुलाकात करोगे, जब उनसे मुलाकात करना तो मेरा सलाम कह देना। जाबिर को अल्लाह ने इतनी जिंदगी दी, इमाम पांचवें इमाम से मुलाकात हुई, इमाम पांचवें इमाम का बचपन है, जाबिर की जिंदगी आखिरी दिनों में है, पैगाम रसूल पहुंचाया। मैं उन तफसीलात को नहीं, सिर्फ इमाम की मर्जी क्या है वो आपकी खिदमत में रखना चाहता हूं। पहुंचाया तब से उस सलाम को, सलाम पहुंच गया। अब जाबिर की शख्सियत कौन है जरा पहचानिए, पैगंबर से लेके पांचवें इमाम तक इन्हें कितने मासूम की जिंदगी देखने को मिली। मुझे तारीख सहाबियत में इससे ज्यादा बुजुर्ग सहाबी देखने को नहीं मिलता जिसे सात मासूमों की जिंदगी देखने को मिली हो। पैगंबर फातिमा जहरा सल्लल्लाहु अलैहि वसल्लम और पांच इमाम, सात मासूमीन की जिंदगी देखने वाले जाबिर, जो इतने मोतबर हैं कि अल्लाह के पैगंबर ने अपना सलाम जाबिर के जरिए पांचवें इमाम को कहलाया है। नबूवत की निगाह में कितना मोतबर है जिसे नबी अपना पैगंबर बना के भेजे, अपना सफीर बना के भेजे, अपना रुमांडा बना के भेजे। जिंदगी के आखिरी मरहले हैं, पांचवें इमाम जाबिर की खिदमत में आए हुए हैं, ताजी अयादत के लिए आए हैं, मिलाद कुर्सी के लिए आए हैं, बुजुर्गों का सहाबी है उसको सलाम करने के लिए आए हैं। हमारे इमाम ने सिखाया भी यही है कि तुम चाहे जितने आली मर्तबत हो लेकिन तुम्हें इस्लामी अखलाक से हमें शामिल करना है। इमाम है मगर चूंकि नाना का बोला सहाबी, लिहाजा उसकी आदत के लिए आए हैं, आके बैठे जनाब जाबिर के बाद और उसके बाद गुफ्तगू शुरू हुई। कहा, जाबिर तुमने इतनी मुद्दत गुजारी है हमारे आबाव अजदाद के साथ, अब तुम अपने आप को ईमान की किस मंजिल पे पाते हो? मेरे अजीजों तवज्जो से सुने, बस आखिरी बात है, क्या तुम अपने आप को ईमान की किस मंजिल पे पाते हो? तो जावेद ने जवाब दिया, मेरे मौला मैं अपने आप को ईमान की उस मंजिल पर पाता हूँ कि मैं दौलत के मुकाबले में गुर्बत को पसंद करता हूँ, मैं दौलत के मुकाबले में गुर्बत को पसंद करता हूँ, मैं सेहत के मुकाबले में बीमारी को पसंद करता हूँ, मैं इज्जत के मुकाबले में जिल्लत को पसंद करता हूँ। जाबिर का जवाब सुन के रुकिए, सोचिए, ठहरिए, हम में से कौन है जो गुर्बत को पसंद करे, हम में से कौन है जो बीमारी को पसंद करे, हम में से कौन है जो जिल्लत को पसंद करे? जिल्लत पसंदी मिजाज इंसानी के खिलाफ है। इंसान इज्जत पसंद पैदा हुआ है। सेहत अल्लाह की वो नेमत है जिसकी कदर करने का हुक्म खुद पैगंबर ने दिया। जनाब अबू बकर से कहा था, चंद चीजों की कदर चंद चीजों के जाने से पहले कर लो, दौलत की कदर गुर्बत से गुर्बत आने से पहले कर लो, जमाने की कदर बुढ़ापा आने से पहले कर लो, सेहत और कुव्वत की कदर कमजोरी और बीमारी आने से पहले कर लो। तो सेहत नेमत इलाही है, उसके मुकाबले में बीमारी मुसीबत है। मगर जाबिर कह रहे हैं मुझे बीमारी पसंद है, मुझे गुर्बत पसंद है, मुझे जिल्लत पसंद है। कहा जाबिर ये मिजाज अलग है तुम्हारा, ऐसा क्यों कह रहे हो? कहा मौला उसकी वजह यह है कि दौलत के मुकाबले में गुर्बत मुझे इसलिए पसंद है कि जब अल्लाह दौलत दे देता है तो कभी मालिक से दौलत मिलने के बाद दौलत देने वाले खुदा को दौलतमंद भूल जाता है, मगर गुर्बत के आलम में याद खुदा आ जाती है, इसलिए मुझे गुर्बत और तंगदस्ती पसंद है। अल्लाह से सेहत मिलती है तो बाकुवत बाजू पाने वाला जवान उस कुवत देने वाले मालिक को भूल जाता है, इस ताकत और कुवत और जवानी को खुदा के खिलाफ इस्तेमाल करना शुरू कर देता है। लेकिन जब बीमारी आती है तो उसके मुकाबले उसके सामने जाके आवाज देता है, तू चाहे तो शिफा दे दे। तो चूंकि बीमारी में याद खुदा बढ़ जाती है इसलिए मुझे बीमारी पसंद है। क्या इज्जत के मुकाबले में जिल्लत मुझे इसलिए पसंद है कि जब अल्लाह इज्जत दे देता है माशरे में तो कभी कभी आदमी इस इज्जत के गुरूर में मुब्तला होकर फिरौन रुख बन जाता है, मगर जब इज्जत चली जाती है जिल्लत और रुसवाई का सामना होता है तो आवाज देता है आके तो इज्जत मन तशा तो जिल्लत मन तशा। तो चूंकि गुर्बत में खुदा की याद बढ़ जाती है, चूंकि बीमारी में खुदा की याद बढ़ जाती है, चूंकि जिल्लत में खुदा की याद बढ़ जाती है इसलिए मुझे गुर्बत पसंद है, इसलिए मुझे बीमारी पसंद है, इसलिए मुझे जिल्लत पसंद है। जाबिर ने अपनी बात मुकम्मल कर ली। सात मासूमीन की सहाबियत का शरफ हासिल करने वाला जब अपनी बात मुकम्मल कर चुका तब इमामत की गुफ्तगू शुरू हुई। इमाम ने फरमाया, मगर है जाबिर, ऐ मेरे नाना के बूढ़े सहाबी, हम तो ये नहीं कहते जो तुम कह रहे हो, हम तो ये नहीं कहते जो तुम कह रहे हो। जाबिर लर्जे, कहां पे? कहा मेरे मौला, अगर आप कुछ और कहते हैं तो हम आपसे अलग होने वाले कौन, आप क्या कहते हैं? अब सुनिए इमाम का जवाब। कहा जाबिर, हम ये नहीं कहते कि हमें दौलत पसंद है कि गुर्बत पसंद है, हम ये नहीं कहते कि हमें सेहत पसंद है कि बीमारी पसंद है, हम ये नहीं कहते कि हमें इज्जत पसंद है कि जिल्लत पसंद है। कहा जाबिर, हम कौन होते हैं ये कहने वाले कि हमें ये पसंद है और ये ना पसंद है? हम कौन होते हैं कहने वाले कि हमें ये पसंद है ये ना पसंद है? हम तो ये कहते हैं कि जो हमारा मालिक हमारे लिए पसंद करे वो हमें पसंद है, जो हमारा मालिक हमारे लिए ना पसंद करे वो हमें ना पसंद है। एक सलावत भेजे मोहम्मद व आले मोहम्मद, एक और सलावत मिलजुल के भेज दे मोहम्मद व आले मोहम्मद। मेरे अजीजों, असल मिजाज मोमिन का यह होना चाहिए कि हमें उस उनकी पसंद और नापसंद के मुताबिक जिंदगी बसर करना है जो हमारे इमाम थे। और इमाम का पैगाम यह है कि हमारी पसंद वो है जो अल्लाह की पसंद है, और हमारी हमारे लिए नापसंदीदा बात वो है जो हमारे अल्लाह को नापसंद है। मर्जी परवरदिगार असल निशान हयात है, रजा इलाही असल निशान हयात है। हम इस दुनिया में, हम और आप सब किस बात के लिए बेचैन हैं? जिनके दिमागों में आखिरत की जर्रा बराबर भी फिक्र है उनकी फिक्र सिर्फ एक और एक है, और वो फिक्र यह है कि किसी सूरत ऐसी जिंदगी बसर हो जाए कि हमें जन्नत मिल जाए, ऐसे आमाल हो जाए कि जिसकी जजा में हमें जन्नत मिल जाए। क्यों? ये क्यों? इसलिए कि दुनिया के तजर्बे ने हमें एक बात बताई कि इस दुनिया में कोई एक भी ऐसा नहीं है जिसकी हर ख्वाहिश और हर मर्जी दुनिया में पूरी हो जाए, बल्कि ख्वाहिश और मर्जी पूरी करने के चक्कर में तो बड़े बड़े सदर जिल्लत और रुसवाई का शिकार हो जाया करते हैं। कोई इस दुनिया में ऐसा नहीं है जिसकी हर ख्वाहिश और हर मर्जी इस दुनिया में पूरी हो जाए। और जन्नत की जगह का नाम है जहां हर जन्नती की हर ख्वाहिश और हर मर्जी पूरी हो जाएगी। तो चूंकि दुनिया का तजुर्बा कहता है कि यहां की मेरी हर मर्जी पूरी होने वाली नहीं है, इसलिए एक ऐसी जगह की तलाश करता है इंसान जहां उसकी हर मर्जी और हर ख्वाहिश पूरी हो जाए, और उस जगह का नाम है जन्नत। हमारी निगाह में आखिरी मरहला है जन्नत, जहां मेरी हर मर्जी और हर ख्वाहिश पूरी होने वाली। मगर मेरे मौला का पैगाम सुनिए, کہا جنت تمہاری آخری منزل نہیں ہونا چاہیے. مولا علی نے جیب غریب سکرا فرمایا, کہا مولا نے فرمایا کون کہہ رہا, علی کہہ رہے, کہا ان الجلوس بل جامع خیر لی من الجلوس بل جنہ. ہمارے امام نے کہا کہ میرے لیے جامع مسجد جامع وہ مرکز جہاں عبادت الہی کے لیے جمع ہو لوگ, میرے لیے مسجد جامع میں بیٹھنا جنت میں بیٹھنے سے اچھا. مولا علی کا ارشاد ہے خیر اللی میرا جلوس بل جنا, میرے لیے مسجد جامع میں بیٹھنا جنت میں بیٹھنے سے اچھا. وجہ بتائی, لانا بل جنت رضا نفسی وبل جامع رضا ربی, جنت میں بیٹھنے سے اچھا مسجد میں بیٹھنا ہے. کیوں؟ اس لیے کہ جنت اس جگہ کا نام ہے جہاں میری مرضی پوری ہونے والی ہے, اور مسجد اس ٹھکانے کا نام ہے جہاں میرے معبود کی مرضی پوری ہو جاتی ہے. جہاں معبود کی مرضی پوری ہو زیادہ عظیم جگہ ہے. ایک سلوات بھیجیے مل جل کے محمد و آل. بس میں نے آج کی گزارش کو ختم کیا میرے عزیزوں. آج میں نے آپ کی خدمت میں جو بات کہنا چاہیے, صحیح دین کو ہم نے پہچانا, صحیح راہبر کو ہم نے پہچانا, راہبر کے پیغام کو پہچانا, ان کو امام مانا. اب ہمارا کام ہے ان کی پسند کو دیکھ کے ان کی پسند کے مطابق زندگی بسر کرنا, اور جن چیزوں سے انہیں تکلیف ہوتی ہے, جو چیزیں انہیں ناپسند ہیں, ان سے اپنے آپ کو بچا کے زندگی بسر کرنا. ان کا پیغام کیا ہے, تمہیں زندگی کا معیار یہ بنانا ہے کہ اللہ کی مرضی کے مطابق جو کام ہے وہ کرنا ہے, اور جو مرضی خدا کے خلاف ہے وہ اس سے اپنے آپ کو روک لینا ہے. اللہ کی مرضی سوسائٹی سے ٹکرائے, سوسائٹی کو چھوڑ دینا ہے, اللہ کی مرضی اختیار کر لینا ہے. اللہ کی مرضی خاندان والوں کی مرضی سے ٹکرائے, خاندان والوں کی مرضی کے خلاف چلے جانا ہے, مگر اللہ کی مرضی کے خلاف نہیں جانا ہے. اپنی پسند اور ناپسند کو معصوم کی پسند اور ناپسند بناؤ, معصوم کی پسند اور ناپسند کو اپنی پسند اور ناپسند بناؤ گے تو مرضی خدا تک پہنچ جائے گا, غضب خدا سے اپنے ہمیں ہمارا امام بچا لے گا. میرے عزیزو, کربلا کے میدان میں آپ کو اس کے علاوہ اور کیا نشانہ سامنے دکھائی دیتا ہے؟ 6 مہینے کے کمسن معصوم پیاسے کمزور بچے کے گلے پر وہ تیر لگا ہے کہ بچہ پلٹ کے باپ کے طرف الٹ کے آ گیا ہے. اور اس 6 مہینے کے لال کے گلے سے تیر نکالنے کے بعد حسین جب مقتل سے خیموں کی طرف قدم بڑھا رہے ہیں تو کیا آواز آ رہی ہے؟ رضن بقضاء ہی و تسلیما لامرہ, اس کے فیصلے پر راضی ہوں اور اس کے حکم کے سامنے سر تسلیم خم ہے. اور حسین 72 لاشیں اٹھانے کے بعد, زخم پر زخم کھانے کے بعد زمین پر سجدہ ریز ہیں تو آواز آ رہی ہے, یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیہ, اے نفس مطمئنہ پلٹ آپ نے اس معبود کی طرف کہ جو تجھ سے راضی ہے اور تو اس سے راضی ہے. یہ سارے رضائے پروردگار کے لیے فیصلے تھے. اگر کربلا کے میدان میں جب بی بی زینب کے سر سے چادر چھین رہی تھی تو کیا اللہ نے وہ طاقت نہیں دی ہے فاطمہ کی لخت جگر کو, کہ جس کی ماں نے صرف یہ کہا تھا خلو ابو الحسن, ابو الحسن کو چھوڑو ورنہ میں سر کے بالوں کو بکھرا دوں گی, اور دیوار مسجد کی دیواریں بلند ہو گئی تھی, کیا اس فاطمہ کی لخت جگر اگر ایک مرتبہ بکھرے ہوئے بالوں کو پھیلا کے ہاتھوں کو اٹھا کے پروردگار کی بارگاہ میں فریاد کر دیتی تو کیا ہوتا؟ یہ ظالم فنا نہ ہو جاتے؟ بے شک فنا ہو جاتے, مگر انہیں تو اللہ کی رضا کے لیے قربانیاں دینا ہے, مرضی خدا کے لیے قربانیاں دینا. عزیزو, سفر کا آغاز, ماہ سفر کا آغاز ہو چکا ہے, یہ ماہ سفر شروع ہوا ہے. یہی وہ ایام ہیں جن میں حسین کا لٹا ہوا قافلہ کربلا اور کوفے سے گزر کے شام تک پہنچ گیا ہے. شام کی منزل کون سی منزل تھی؟ شام کی وہ منزل تھی کہ جب سید سجاد سے کوئی پوچھنے والا یہ پوچھتا تھا کہ سب سے زیادہ تکلیف آپ کو کہاں ہوئی, تو وہ کربلا کا میدان جہاں جوان بھائی کے کلیجے پہ برچھی لگی تھی, وہ کربلا کا میدان جہاں 6 مہینے کے کمسن بھائی کے سوکھے گلے پہ تیر لگا تھا, وہ کربلا کا میدان جہاں بھائی کے جسم پر گھوڑے دوڑائے گئے تھے, وہ کربلا کا میدان جہاں باپ کے سر کو کٹتے ہوئے دیکھا تھا, باپ کے کٹے ہوئے سر کو دیکھا تھا, بہنوں کے سروں سے چھنتی ہوئی چادروں کو دیکھا تھا, خفیوں کی پشت پر لگتے ہوئے تازیانوں کو دیکھا تھا, جہاں کربلا کے میدان میں سید سجاد نے بے گور کفن پڑی ہوئی لاشوں کو دیکھا تھا, مگر جب کوئی پوچھتا تھا سب سے بڑی مصیبت کہاں پڑی تو سید سجاد کربلا کا نام نہیں لیتے تھے. ایک مرتبہ سر کو جھکا کے آہ سر بھر کے آواز دیتے تھے, شام شام شام. کیوں؟ اس لیے کہ شام کے بازار میں علی اور فاطمہ کی بیٹیوں کو کنیزوں اور غلاموں کی طرح बाजार और जिंदान में ले जाया जा रहा था। हुसैन का लुटा हुआ काफिला शाम तक पहुंच चुका है। शहादा के सर दाखिले दरबार हो रहे हैं, मगर हुसैन के काफिले को कस्र यजीद के दरवाजे पर रोक दिया गया है। क्यों? ताकि दरबारा रास्ता हो जाए, ताकि तमाशाइयों का मजमा लग जाए। जैनब चंद बेवाओं को लिए बैठी हैं, चंद यतीमों को लिए बैठी हैं, सर झुकाए बैठी हैं, खा के सफर में डूबी हुई, चेहरे पे थकान है, भूख है, प्यास है। जैनब बैठी है, यहाँ तक के दरबार आरास्ता हो गया। शिम निकला, जैनब चलो दरबार आरास्ता हो गया, जैनब चलो दरबार आरास्ता हो गया। अली की बेटी उठ के खड़ी हो गई, कहा शिमर हम नंगे सर करबला से कूफे चले आए, हम नंगे सर कूफे से शाम चले आए, हम नंगे सर बाजार शाम से गुजर गए, मगर अब हम नंगे सर दरबार शाम में न जाएंगे, हमें चादरें ला दे। जालिम ताजियाना लहराता हुआ आगे बढ़ा, जैनब चलो वरना यह ताजियाना तुम्हें दरबार में ले जाएगा। एक बार अली की बेटी को जला ला गया, उठ के खड़ी हो गई, अरे तुम्हें मेरे भैया बाप के बाजू काटे, मेरे लाल अली अकबर के कलेजे पे बर्छी मारी, मेरे भैया हुसैन के सूखे गले को खंजर चल गया, एक बेटा बच्चा है तो उसे कैदी बना लिया, तो हमें कमजोर समझ रहा है। हम कमजोर नहीं है, हम नंगे सर दरबार में न जाएंगे। एक मर्तबा अहले हरम का रुख किया, रबाब आओ, सकीना आओ, ऐ मेरी बेटी आओ, ऐ मेरी बहन आओ, ऐ उम्मे फरमा आओ, मैं बददुआ करती हूँ, तुम आमीन कह देना, हम नंगे सर दरबार में जाएंगे, जालिम फना हो जाएंगे। अली की बेटी के हाथ बददुआ के लिए उठते थे कि एक मर्तबा कानों में जंजीरों के खनकने की आवाज आई, समझ गई मेरा बच्चा मुझसे कुछ कहना चाहता है। मुनी मेरे लाल क्या कह रही हो, क्या कह रहे हो? भी अम्मा, अरे बदुआ न कीजिए, सब का एक इम्तिहान और दे दीजिए, वरना बाबा का पैगाम मिट जाएगा। जैनब ने उठे हुए हाथों को गिरा दिया, ये कुर्बानी में अपने भैया के पैगाम के लिए दे देंगे। जैनब अली की बेटी जैनब, जैनब पाशिमा के रखते जिगर जैनब, जैनब दरबार यजीद में दाखिल हो गई। सामने तख्त जालिम बैठा है, तख्त के नीचे तस्मे हुसैन का तस्कर रखा है, और दो खाक पर हुसैन की बहन जैनब बैठी है। बीबियों ने जैनब की बेचैनी देखी थी, जैनब देखी तो बीबियों ने अपने हल्के में ले लिया। जैनब ने सर उठाया तो देखा सामने भैया के कटे हुए सर से यजीद तौहीन कर रहा है, निगाहों को झुका लिया। यजीद की निगाह उठी, उसने देखा दूर खास पर एक बीबी बैठी है, बीबियां सब उनको अपने हल्के में लिए हैं। उसने पूछा ये बीबी कौन है? सुमर आगे बढ़ा, ये हुसैन की बहन जैनब है, ये अली की बेटी जैनब है, ये फातिमा की दुख्तर जैनब है। जैनब का नाम सुन के यजीद ने एक मरतबा कहा जैनब उठ के सामने आओ, मैं तुमसे कुछ बातें करना चाहता हूँ। हाय, अब जैनब को हिफाजत कौन करे, अब बाप के बाजू कट चुके, अली अकबर के लजीले बच्ची खा के सो चुके, बद्दुआ के लिए हाथ उठाए तो इमाम वक्त ने रोक दिया है। जैनब सर झुकाए बैठी है, जैनब की बेकसी कनीज से देखी न गई, अब से रहने वाली कनीज बीबी के सामने आके खड़ी हो गई। कहा यजीद तेरी मजाल नहीं है कि तू मेरी शहजादी जैनब से दुबदू होकर गुफ्तगू करे, जब तक मैं जिंदा हूं मुमकिन नहीं हो सकता। एक मरतबा यजीद ने इशारा किया कनीज को, हटा दे ताजियाने मार के करीज को हटा दे। शिम ताजियाना लेके आगे बढ़ा ताकि करीज खुदा को ताजियाने मार के हटा दे। उसी वक्त करीज की निगाहें उठी, उसने देखा यजीद के पीछे उसके हमतर हमशा के रहने वाले फिर गुलाम नंगी तलवारें लिए हिफाजत के लिए खड़े हैं। उसने एक मतलब वहीं से आवाज दी, अरे मेरे हमशा के गैरतदार भाइयों, तुम्हारी गैरत को क्या हो गया, तुम्हारी बहन को ताजियाना लगे और तुम खड़े होकर तमाशा देख रहे हो। एक मरतबा उन्होंने नंगी तलवारें फेंक दी, यजीद रोक दे जालिम को, अगर हमारी बहन को ताजियाना कर दिया तो खून की नदियां बह जाएंगी। बिगड़े माहौल को यजीद ने देखा, इशारा किया, जालिम रुक गया, कनीज़े खुदा को तमाचे न लगे, ताजियाने न लगे। हाय, इस मंजर को जैनब देख रही थी, शायद करबला के रुक करके मुड़ी हो, अरे मेरे भैया अब्बास, अरे मेरे भैया अब्बास, कनीज़े खुदा के बचाने वाले इतने हैं, लेकिन तेरी बहन इतनी बेकस और बेबस है कि कोई नहीं है जो उसके सर पे लाके रदा डाल दे। ए भैया, न तेरे बाजू कटे होते, न तेरी बहन के बाजुओं में रसन बनी होती। भैया तू तराई के किनारे सो रहा है, तेरी बहन दरबार शाम में नंगे सर लाई जा रही है। वसे अलम उल्लदीन अजरमो अय्याम उनकलदीन अनकलदून अला लानतुल्लाह अलल कौम अज़्ज़ालिमीन। इलाही बिहक ज़हरा व अबीहा व बालहा व बनीहा, परवरदिगारा मोहम्मद व आले मोहम्मद अलैहिस्सलाम का वास्ता हमारे इस मजलिस आज़ा को अपनी इबादत करार दे।